اللهم صل على محمد وآل محمد.
أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. تفصیلات موت کے سلسلے میں درس نمبر 19. مرحلے وار ہم آگے بڑھ رہے ہیں اور جیسا کہ آپ سب کے علم ہے کہ ہم شروع میں تمہیداً بہت سے موضوعات کو بیان کرتے ہیں اور وہ براہ راست ہمارے موضوع سے متصل بھی ہوتے ہیں. آج ہم ایک مسئلے کو بیان کریں گے شروع میں اور اس کے بعد پھر تسلسل سے ان باتوں کی طرف آ جائیں گے کہ جو ہمیں پروگرام کے تحت بیان کرنی تھی. کیا کچھ ایسے طریقے ہیں کہ مرنے کے بعد بھی ہمارا یہ جسم بالکل تر و تازہ اور صحیح و سالم رہے, اس کو کیڑے نہ کھائیں, صدیوں بعد بھی اگر اس جسم کو اٹھایا جائے اور قبر کو کھولا جائے تو یہ جسم ایسے ہی رہے؟ جی ہاں, ایسے بہت سارے طریقے بتائے گئے ہیں. تقریباً 13 کے قریب طریقوں کا تو آج ہم ذکر کریں گے اور تاریخ میں بھی ملتا ہے اور ایک بڑا امتیاز مکتب تشیع کو حاصل ہے کہ جو کہ اس کی حقانیت کی دلیل بھی ہے. میں نے بڑا تلاش بھی کرنے کی کوشش کی کہ ایسے واقعات میں تلاش کروں جو کسی اور فرقے کے لوگوں نے بیان کیے ہوں اپنے مردوں کے متعلق کہ صدیوں بعد, کئی سو سال بعد ان کی قبر کھلی تو ان کا جسم صحیح و سلامت نظر آیا, لیکن دقت نظری کے باوجود بھی مجھے چند بھی ایسے واقعات نہ مل سکے. اور جب مکتب تشیع کے انتقال کر جانے والے لوگوں, علماء اور شہداء کے متعلق جب تلاش کرنی شروع کی تو بے شمار واقعات تاریخ کے اندر ملے جو کہ اس بات کی حقانیت کی بھی دلیل ہے. جو شاعر نے کہا ہے نا کہ امانت کی طرح رکھا زمین روز محشر تک, ہوا ایک منہ تن میلا نہ ایک تارے کفن بگڑا. بعض اوقات ہوتا یہ ہے کہ زمین امانت کی طریقے سے قیامت تک اس کے جسم کو سنبھال کر رکھتی ہے, نہ صرف یہ کہ ایک بال اس کا خراب ہوتا ہے اور نہ ہی کفن کا کوئی تار بگڑتا. سب سے پہلی بات یہ ہے کہ کیا ایسی چیز ممکن ہے؟ کیا عقل اس بات کو کہتی ہے کہ یہ چیز ممکن ہو کہ کئی سو سال گزرنے کے بعد بھی جسم مرنے کے بعد ویسے ہی تر و تازہ رہے؟ یہ کیسے ممکن ہے؟ ایک سوال ابھرتا ہے دماغ میں. جواب اس کا یہ ہے کہ دیکھیے, پروردگار عالم اسباب و علل کا محتاج نہیں. آپ نے دیکھا کہ فقط پروردگار عالم کی بات ایک طرف رہی ہے, بندے جو جسموں کو مسالہ لگا کر پریزرو کر لیتے ہیں, مومیفائی کر لیتے ہیں اور اس کے بعد کتنے صدیوں گزرنے کے بعد تک وہ جسم ایسے ہی رہتا ہے, تو پروردگار عالم کی ذات سے تو یہ بات کہیں زیادہ بعید ہے کہ وہ یہ کام نہ کر سکے. اگر وہ پروردگار آگ کو ابراہیم کے لیے ٹھنڈا کر سکتا ہے, جو بغیر باپ کے مریم سے عیسیٰ کو پیدا کر سکتا ہے, جو ابراہیم و زکریہ کو 90 اور 100 سال کی عمر میں بانج عورتوں سے اولاد دے سکتا ہے, اس کے لیے جسم کو پریزرو رکھنا کیا مشکل ہے؟ وہ پروردگار کو جو خضر کو 6000 سال کی زندگی دے سکتا ہے, اس وقت جناب خضر کی عمر 6000 سال, جو حضرت عیسیٰ کو 2000 سال کی زندگی دے سکتا ہے اور جو حضرت حجت کو 1000 سال سے زائد کی عمر دے سکتا ہے, اس کے لیے کوئی بھی بڑی بات نہیں. البتہ کچھ طریقہ کار ایسے بتائے گئے ہیں, کچھ گروہ ایسے بتائے گئے ہیں, کچھ صفات ایسی بتائی گئی ہیں کہ جن کو اگر انسان جو ہے وہ اپنا لے تو اس کے بعد بہرحال اس کا ایک نتیجہ یہ ہوگا کہ اس کا جسم قبر میں بالکل صحیح و سالم رہے گا. اب ہم طریقے بتانے شروع کرتے ہیں، اس کے بعد چند ایک واقعات آپ کی خدمت میں پیش کروں گا. پہلی چیز ہے تعلیم قرآن. علماء نے لکھا ہے کہ بہت ساری روایات سے یہ بات ثابت ہوتی ہے کہ جو افراد قرآن کی تعلیم حاصل کرتے ہیں اور اس کو دوسروں تک پہنچاتے ہیں، ان کا جسم قبر کے اندر خراب نہیں ہوتا. یہ پہلی چیز. تفصیلات ظاہر ہے کہ ہم ہر چیز کی تفصیل میں نہیں جائیں گے. دوسری چیز ہے نماز شب کی پابندی. جو شخص بھی نماز شب کی پابندی کرے گا اس کا جسم قبر کے اندر خراب نہیں ہوگا. تیسری چیز ہے شہادت کے درجے کے اوپر فائز ہونا. معمولی چیز نہیں، وہ تو زندہ ہیں، رزق بھی پا رہے ہیں، اور آگے چل کر ہم اس کے چند ایک واقعات بھی آپ کے سامنے پیش کریں گے. چوتھی چیز ہے بندگان خدا کی خدمت. جو شخص بھی خدا کے بندوں کی خدمت کرتا ہے، اس کو اپنا شعار بنا لیتا ہے، کوئی اس کے پاس مدد کے لیے آتا ہے تو وہ دوسروں کے پاس اس کو ریفر نہیں کرتا بلکہ خود اس کی مدد کرنے کی کوشش کرتا ہے اور اس کے مسئلے کو حل کرتا ہے، پروردگار عالم اس کا یہ فائدہ اور ثواب اس کو دے گا کہ اس کا جسم بھی قبر کے اندر خراب نہ ہوگا. پانچویں چیز ہے زیارت عاشورہ کی پابندی. زیارت عاشورہ، ابھی اس کا بھی ایک واقعہ آگے چل کر آئے گا، زیارت عاشورہ کو پابندی کے ساتھ پڑھنا، اس کے جہاں اتنے زیادہ دیگر فائدے ہیں، اس میں سے ایک فائدہ یہ بھی اس کو حاصل ہوگا کہ مرنے کے بعد اس کا جسم خراب نہ ہونے پائے گا. اس کے بعد ہے مساجد کا فرش بچھانا، اور مساجد میں جھاڑو دینا. عام طور پر ظاہری اعتبار سے معاشرے نے کہ جو کم مالی لحاظ سے کمزور لوگ ہوتے ہیں، غالباً یہ سمجھ لیا گیا کہ بھائی انہی کا کام ہے کہ وہ مسجد میں جھاڑو دیں، انہی کا کام ہے کہ وہ مسجد کا فرش وغیرہ بچھائیں، اور ان کے ساتھ معاشرہ ایک بہت ہی توہین آمیز سلوک کرتا ہے. اور ایک اور صنف بھی ہے جس کا بھی ابھی آگے چل کر بھی تذکرہ شاید آ جائے، وہ ہوتے ہیں مسجد میں اذان دینے والے. باقاعدہ آخری زمانے کی نشانیوں میں سے ایک ہے کہ نہیں، میں ابھی ویسے بیان کر رہا ہوں تو بیچ میں جملہ معترضہ کے طور پر ایک چیز آ گئی کہ آخری زمانے کی نشانیوں میں سے ایک ہے کہ اذان دینے والوں کو پست ترین طبقے سے منتخب کیا جائے گا جو مالی لحاظ سے پست ہوں، ورنہ تو قیامت میں سب سے اونچی گردن والے اور شان و شوکت والے اذان دینے والے ہوں گے. اچھا، ایک تو ہو گیا یہ. پھر اس کے بعد اگلا عمل ہے، وہ ہے شاعر خدا کی تعظیم کرنا. شاعر خدا کی تعظیم کرنا، تو بہرحال ہم اخلاص نیت کے ساتھ بہت ساری چیزیں شاعر خدا میں داخل ہیں. آپ میں سے اکثر کے باقاعدہ شاعر خدا کون کون سی چیزیں ہیں اس کے اوپر پورے پورے درس ہو چکے ہیں، تو تفصیلات سے تو آپ آگاہ ہیں، لیکن بہرحال شاعر خدا کی تعظیم کرنا. اور کچھ گرو وہ ہیں کہ جو کہ قطب راوندی نے اپنی کتاب کے اندر لکھے ہیں، اور روایت بھی ہے معصومہ قوم سے، درود بھیجے جواب اللہ محمد. جس میں بہت سارے گروہوں کا تذکرہ معصومہ نے کیا ہے، اور کچھ تو وہی ہیں جو میں نے ابھی آپ کی خدمت میں پیش کی ہے. کچھ انبیاء اور اولیاء کا بھی تذکرہ ہے اس میں، لیکن جو اضافے ہیں اس میں ایک یہ ہے کہ جو افراد بھی روز جمعہ یا شب جمعہ انتقال کر جاتے ہوں ان کے جسم بھی قبر میں خراب نہیں ہوں گے. اور اب وہ آ جائیے وہی جو کہ میں نے اس سے پہلے بیان کر دیا، اذان دینا یا اذان کہنے والے افراد، ان کے جسم بھی قبروں میں خراب نہیں ہوں گے. اور وہ عورتیں کہ جو کہ حالت زچگی میں انتقال کر جاتی ہیں، روایات میں ہے کہ حالت نفاس میں انتقال کر جانے والی عورتیں، ان کا بھی اتنا اجر و ثواب ہے کہ پروردگار کی طرف سے ایک جو ذمہ داری ان کے اوپر ڈالی گئی تھی اس کو عہدہ برا ہونے کے نتیجے میں ان کو موت آ رہی ہے، لہٰذا ان کے جسم قبر میں خراب نہیں ہوں گے. اور اس کے بعد ہے وہ افراد کہ جو کہ ظلم و ستم کے باعث مارے جاتے ہیں، لوگ ان کے اوپر ظلم و ستم کرتے ہیں اور اس کے بعد ان کا ظلم کے نتیجے میں انتقال کر جانے والے لوگ اور شہید ہو جانے والے لوگ. اچھا، پیغمبر اسلام کی ایک بڑی مشہور حدیث ہے جسے حدیث معام، اللہم صل علی محمد وعلی محمد، جسے حدیث معارج کہا جاتا ہے، مشہور ہے. جو چاہے کہ اس کی قبر بہت کشادہ ہو جائے، پیغمبر فرماتے ہیں اسے چاہیے کہ وہ مسجد کی بنیاد رکھے. مسجد کی بنیاد رکھنے سے مراد اس کے اندر یہ ہے کہ مسجد کو تعمیر کرے یا مسجد کی تعمیر میں حصہ لے. आप भी कोशिश करें किसी भी जगह ऐसा स्टॉल भी लगा आपको नजर आए, मस्जिद तामीर हो रही है, मुसल्ले बिछाए जा रहे हैं, आप जरूर कुछ ना कुछ उसके अंदर हिस्सा जरूर लें। एक तो इंतहाई अभी हम सवाब जारिया वाले कामों का भी तस्करा आगे चलकर करेंगे और इसाले सवाब की बात भी आएगी तो उसके अंदर भी ये चीज होगी कि ये हमेशा फायदा पहुंचाने वाली चीज है, मस्जिद को तामीर करना या उसकी तामीर में हिस्सा लेना। मस्जिद के लिए और यकीनन इमाम बारगाह के लिए भी यही चीज है। और कुछ चीजें ऐसी हैं कि जो अभी आगे चलकर आएंगी हम इसाले सवाब में जिक्र करेंगे, लेकिन पैगंबर इस्लाम की बहरहाल हदीस के अंदर मस्जिद का तस्करा। अच्छा, फिर उसके बाद पैगंबर फरमाते हैं जो ये चाहे कि मेरे जिस्म को कीड़े ना खाएं तो उसे चाहिए कि वो मस्जिद में झाड़ू दिया करे और किसी ओरिया को पोशाक पहना। यानी ओरिया को पोशाक पहनाने से मुराद कि कोई गरीब है अपने कपड़े नहीं बना सकता तो ठीक है आप उसको कपड़े बना कर दें। और जो ये चाहे, पैगंबर फरमाते हैं कि जिसका जो ये चाहे कि कब्र में मेरा जिस्म तरोताजा रहे उसको चाहिए कि वो मसाजिद का फर्श बिछाया करे। तो आपने देखा कि बहरहाल कितने ऐसे आमाल भी बताए गए हैं कि इंसान का जिस्म उससे खराब नहीं हो। अच्छा, बाज़ औक़ात अभी जैसे कि अक्सर वाक़यात जो आगे चल के मैं बयान करने वाला हूँ उसमें भी ये चीज़ आएगी। और शुरू में जो मैंने एक शेर पढ़ा उसके अंदर भी ये चीज़ थी, ना एक तारे कफन बिगड़ा। तो ठीक है, जिस्म तो बहुत सारी चीज़ों की बहुत से आमाल की वजह से मरने वाले का वो तो प्रिजर्व हो जाता है और वो ख़राब नहीं होने पाता, लेकिन इसकी क्या वजह है कि कफन बहुत सारे लोगों का ख़राब नहीं हुआ। सदियां गुजरने के बाद भी कफन के अंदर कोई तब्दीली वाकई नहीं हुई। तो उलमा ने इसका एक जवाब दिया है और वो फरमाते हैं कि कफन का ताल्लुक असल में वरासा से। अच्छा, शेख सदूक के एक वाक़े अभी मैं आगे चलकर बहुत सारे देखिए मैं आगे की चीज़ों का बार बार इशारा कर रहा हूँ, शेख सदूक का वाक़ भी आगे चलकर आने वाला है। उसमें शेख सदूक का जब जिस्म जाहिर हुआ था तो उनके जिस्म पे कफन नहीं था और बहुत सारे और उलमा का जिस्म जाहिर हुआ जरा सा भी कफन खराब नहीं हुआ। तो बहरहाल उलमा ने कहा कि इसका ताल्लुक वरासा से। अगर वरासा ने इंतहाई अपने पाको पाकीजा माल से कफन दिया है तो कफन खराब नहीं होगा, और अगर माल मशकूक से दिया है, क्योंकि इसका ताल्लुक मरने वाले से नहीं होता बल्कि वरासा से होता है, जैसे कि वो शाहक का वाकया मैंने एक दफा आपकी खिदमत में पेश किया था जो कि इमाम मूसा काज़िम अलैहिस्सलाम से था। उसने आके कहा था ना कि मौला मैं आपके लिए कफन का इंतजाम करना चाहता हूं। इमाम ने कहा कि हम उस खानदान से ताल्लुक रखते हैं जो अपनी औरतों का मेहर और अपने मुर्दों का कफन पाको पाकीजा माल से अदा करते हैं और मैं अपना कफन अपने साथ लाया हूं। इसी तरीके से अंबिया और आइम्मा के अजसाद ये भी खराब नहीं होते। पैगंबर इस्लाम खत्मी मर्तबत सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि हमारे गोश्त को जमीन के ऊपर हराम करार दिया गया और जमीन हमारे गोश्त के जर्रात को खा भी नहीं सकती। बिहार के अंदर भी रिवायत है, बसायरुद दराजात में भी है और मल्ला याजरुल फकीह में बिल्कुल यही रिवायत छठे इमाम से मरवी भी है। अच्छा, कितने ही वाकयात के अंदर हमें ऐसा मिलता है, मसलन अगर हम पुराने अंबिया तक के हालात में कि हजरत दानियाल अलैहिस्सलाम जो पैगंबर खुदा थे, हजरत ईसा की पैदाइश से 606 साल पहले वक्त नसर नाम का एक बादशाह था जो इंतहाई जालिम तरीन बादशाह था, उसकी हुकूमत में कैदी बनाकर लाए गए थे। बाकायदा वाकयात में मिलता है कि हजरत दानियाल को दरिंदों के सामने डाला गया, दरिंदों ने उनको कोई नुकसान नहीं पहुंचाया, खोलते हुए पानी के बर्तनों के अंदर हजरत दानियाल को डाला गया। यानी ऐसे ऐसे मसाइब इन अंबिया ने बर्दाश्त किए, लेकिन बहरहाल परवरदिगार की तरफ से उनके जिस्म को जलाया नहीं जा सका। अच्छा, लेकिन बहरहाल उसके बाद हुक्म खुदा हुआ और बहरहाल उनका इंतकाल हुआ हजरत दानियाल का, ईरान में बाकायदा इनकी कब्र भी है। तो एक जमाना था, तारीख के अंदर मिलता है कि जब भी कभी कहत पड़ता था तो हजरत दानियाल का जिस्म उनकी कब्र में एक तख्ते के ऊपर रखा हुआ था। बाकायदा लोग उनके जिस्म को कब्र से बाहर निकालते थे, उस तख्ते को बाहर निकालते थे और जैसे ही निकालते थे मूसलाधार बारिश शुरू हो जाती थी और कैद दूर हो जाता था और फिर हजरत दानियाल के जिस्म को दोबारा, वरना सोचिए कि हजरत ईसा की पैदाइश से भी 606 साल पहले का की बात है, اور اس کے بعد کتنے صدیوں بعد تک حضرت دانیال کا جسم بالکل ویسے ہی رہا. علامہ مجلسی فرماتے ہیں اسی طریقے سے حضرت شعیب کے جسم کے متعلق بھی ملتا ہے کہ ایک بادشاہ تھا ظالم حشام، اس نے کنواں کھدوایا تھا، کنواں کھدوایا تو دیکھا کہ اس کے اندر سے قبر خود بخود ظاہر ہو گئی، اور دیکھا کہ ایک جسم ہے اس کے اندر جس کے سفید بال ہیں، اور اس کا ہاتھ اس کے سینے کے اوپر رکھا ہوا ہے، دایاں ہاتھ سینے پر رکھا ہوا ہے میت کا. جیسے ہی وہ، اچھا وہ جگہ زخم والی جگہ تھی جہاں ان کا ہاتھ رکھا ہوتا، جیسے ہی وہ ہاتھ ہٹایا فوراً تازہ خون جاری ہو گیا، جو کسی طور پر بھی بند کرنے کی کوشش کی لیکن وہ خون بند نہ ہوا. پھر انہی کے ہاتھ کو اسی مقام پر جب دوبارہ رکھا گیا تو پھر وہ خون بند ہوا، اور باقاعدہ ان کے لباس پر ایک تحریر بھی تھی کہ میں شعیب ابن صالح خدا کا ایک پیغمبر ہوں، مجھے لوگوں نے مارا اور مجھے انتہائی تکالیف دی گئی. اور تو اس سے بھی لگا کہ کتنے صدیوں کے بعد حضرت شعیب کا جسم ظاہر ہوا. حضرت شعیب، آپ حیران ہوں گے کہ حضرت موسیٰ کے ہم اثر انبیاء میں سے تھے حضرت شعیب کے واقعے میں. اسی طرح سے پیغمبر اسلامی کے والد گرامی حضرت عبداللہ سال بعد اپنے انتقال کے مدینے میں ان کا جسم بالکل تر و تازہ برآمد ہوا تھا. حضرت آمنہ سے، پیغمبر اسلام کے والدہ ماجدہ سے انتقال سے شادی کے بعد جب عقد ہوا تھا تو حضرت عبداللہ چلے گئے تھے تجارت کے غرض سے، اور مدینے واپس آتے ہوئے انتقال کر گئے. سن 1394 ہجری تک تمام شیعہ حضرات حضرت عبداللہ کی قبر کی زیارت کو بھی جایا کرتے تھے، مگر سن 1394 ہجری میں وہابیوں نے حضرت عبداللہ کی قبر کو جو ہے بالکل زمین بوس کر دیا، برابر کر دیا. اسی وقت حکم خدا سے یا خدا کی جو مصلحت ہوئی، حضرت عبداللہ کی قبر میں ایک سوراخ ہو گیا، اور اتنا بڑا سوراخ کہ اس کو ہزاروں لوگوں نے حضرت عبداللہ کے جسم اطہر کا مشاہدہ کیا اور ان کی زیارت کی. اس کے بعد حکومت سعودی عرب بھی مجبور ہو گئی اور ان کے جسم کو جنت البقیع میں منتقل کیا گیا. تو حضرت عبداللہ کے اس واقعے کو تو، اور 1394 ہجری تک تو خود شیعہ ان کے قبر کی زیارت کو جایا کرتے تھے، لیکن جب انہوں نے قبر کو گرانا چاہا تو جسم ان کا ظاہر ہو گیا اور سب لوگوں نے ان کی زیارت کی. اسی طریقے سے معاویہ کے دور میں حضرت حمزہ کا جسم ظاہر ہوا تھا. معاویہ نے پانی کا چشمہ کھدوایا تھا، اور پانی کا چشمہ جب کھودا جا رہا تھا اس وقت بیلچے جب چلائے گئے تو ایک جو کودال تھی وہ زمین کے اندر گئی اور کسی شخص کے پاؤں میں جا کر لگی. جب قبر وغیرہ کو اس جگہ کو مٹی کو ہٹایا گیا تو دیکھا کہ جسم موجود ہے جو وہاں پر دفن ہے. بعد میں پتہ چلا کہ یہ تو حضرت حمزہ پیغمبر اسلام کے چچا، ان کی قبر تھی، اور بالکل تازہ خون ان کے قدموں سے جاری ہوا. اور یہ حضرت حمزہ کی، یہ واقعہ جو ہے حضرت حمزہ کی شہادت کے 46 سال کے بعد پیش آیا تھا. ابو سعید خدری جو پیغمبر اسلام کے ایک صحابی ہیں فرماتے ہیں کہ میں نے خود اپنی آنکھوں سے ان کے جسم کا مشاہدہ کیا تھا. خود جابر بن عبداللہ انصاری بھی فرماتے ہیں کہ ہم نے شہداء کے جسم اتنے تر و تازہ دیکھے تھے، اتنے تر و تازہ کہ باقاعدہ ان کے جوڑ انتہائی آسانی کے ساتھ کھلتے اور بند ہوتے تھے. ورنہ آپ کو پتا ہے نا کہ جسم مرنے کے بعد ایک دم سے سخت ہو جاتا ہے، اور اس کے جسم کو کسی شخص کے مرنے کے بعد میت کو موڑنا اور اس کے اعضاء کو موڑنا کتنا مشکل کام ہو جاتا ہے. لیکن کہا کہ جابر بن عبداللہ انصاری فرماتے ہیں اس حد تک ان کے جسم تر و تازہ تھے اور کہ ہم آرام سے ان کے جسم کے جوڑوں کو کھولتے اور بند کر رہے تھے. تاریخ مدینہ منورہ کے اندر باقاعدہ پورا ایک واقعہ ہے. اسی طریقے سے حضرت حذیفہ یمانی، 1300 سال کے بعد ان کا جسم ظاہر ہوا تھا. حذیفہ 36 ہجری کے اندر انتقال کر گئے تھے، اور آپ کو جیسے کہ علم میں ہے کہ حضرت حذیفہ پیغمبر اسلام کے رازوں کے امین کہے جاتے ہیں. اور پانچویں امام یہ بات بیان فرماتے ہیں کہ جو 7 ارکان ہیں، ایمان کے 7 ارکان ہیں جن میں سے ایک حذیفہ بھی، جن کے وسیلے سے رزق نازل ہوتا ہے اور جن کے وسیلے سے بارشیں ہوتی ہیں. اور امام فرماتے ہیں کہ تم لوگ ان کے وسیلے سے دعائیں کیا کرو، ان کے وسیلے سے دعائیں، باقاعدہ دیکھیے ہم آئمہ کے وسیلے سے بھی کرتے ہیں، لیکن خود آئمہ کا بھی حکم ہے کہ ان اصحاب باصفہ جو پیغمبر کے تھے اور آئمہ کے اصحاب، ان کے وسیلے سے بھی دعائیں کی جائیں تو وہ قبول ہوتی ہیں. حذیفہ یمنی. اچھا، حذیفہ کے متعلق کہا جاتا ہے کہ ان افراد میں بھی شامل تھے کہ جنہوں نے سیدہ کونین کی نماز جنازہ میں شرکت کی تھی. مولا کائنات کی حکومت ظاہری کے 40 روز کے بعد جب قائم ہو گئی تھی، اس کے بعد حضرت حذیفہ یمانی کا انتقال ہو گیا تھا، اور سلمان فارسی کی جو قبر ہے مدائن میں، اس سے چند کلومیٹر کے فاصلے پر ان کو دفن کیا گیا تھا. لیکن اس کے بعد دریا جب بہت قریب پہنچ گیا اس کا پانی، اور انہدام کا خطرہ پیدا ہونے لگا قبر کے، تو سید محمد صدر جو اس زمانے میں تھے، ان کی صدارت میں ان کی قبر کو کھولا گیا، اور 1300 سال کے بعد حذیفہ یمانی کا جسم بالکل تر و تازہ نمودار ہو گیا. کفن تک بھی ذرا سا بھی بگڑا نہ تھا. لوگوں نے دیکھا کہ بلکہ ان کے بال بھی ان کے گندمی تھے، رنگ گندمی تھا، بال سفید تھے، اور باقاعدہ بالوں کے اوپر مہندی بھی لگی ہوئی تھی. پھر اس کے بعد ایک دوسرا کفن ان کو پہنایا گیا، اور حضرت سلمان فارسی کے قبر کے برابر میں ہی ان کو مدائن میں قریب ہی ان کو دفن کیا گیا. اسی طریقے سے حضرت حور کے متعلق ملتا ہے. دیکھیے ہم چند ایک چیزوں کا تذکرہ کر رہے ہیں تاکہ ایک ایمانی لحاظ سے بھی ایک تقویت ہو اور آپ کے سامنے رہے کہ بہرحال یہ سب شہدا ہیں اور اپنے جسم و جان کو خدا کے دین کی آبیاری کے لیے انہوں نے استعمال کیا تھا. حضرت حور کا جسم 850 سال کے بعد، سن 514 ہجری میں، جب شاہ اسماعیل صفوی جو بادشاہ تھا اس نے تعمیر کروانی شروع کی، تو اس وقت ان کا جسم، جس میں اثر حضرت حور کا، وہ ظاہر ہوا. اور وہ واقعہ بھی مشہور ہے کہ رومال بندھا ہوا تھا، جب شاہ اسماعیل صفوی نے وہ تبرک کے طور پر اس رومال کو لینا چاہا تو فوراً ہی خون نکلنے لگا، اور اس کے بعد پھر دوبارہ جب تک وہ رومال باندھ نہیں دیا گیا جب تک وہ خون بند نہ ہوا. اور یہ بھی کہا جاتا ہے کہ شاہ اسماعیل صفوی نے جان بوجھ کر حضرت حور کی قبر کو کھودنے کا حکم دیا تھا، کیونکہ اس زمانے میں ایک بات بہت مشہور ہو گئی تھی کہ حضرت حور کی توبہ کے سلسلے میں بڑے شک و شبہات لوگوں کے دماغ میں ہو گئی. لیکن اس میں کوئی شک و شبہ کی بات نہیں تھی. امام زمانہ نے جو زیارت ناحیہ کا جملہ ہے وہی حضرت حور کے لیے بہت کافی. السلام علی الحر ابن یزید الریاحی، میرا سلام ہو حر ابن یزید الریاحی پر. اس سے زیادہ تو کوئی چیز سرند نہیں ہو سکتی تھی حر کی توبہ کے سلسلے میں بھی. اس کے علاوہ حبیب ابن مظاہر کا جسم، یہ بھی تقریباً 1100 سال کے بعد نادر شاہ درانی نے امتحان کے لیے حضرت حبیب ابن مظاہر کی قبر کو کھدوا کے دیکھا تھا، بالکل تر و تازہ. حبیب ابن مظاہر کا جسم جیسے قبر کھلی تھی، تاریخ میں ملتا ہے کہ اتنی شدید ہوا چلی کہ بے ہوش ہو کر نادر شاہ گر پڑا، اور اس کے بعد جب اس کو ہوش آیا تو بار بار قبر کے پاس آ کے معافی مانگتا تھا، اور اس کے بعد اس نے فوراً قبر کو درست کروایا اور ایک بہترین قسم کا اس جگہ پہ ایک مقبرہ بھی حضرت حور کا اس نے بنوایا. اسی طریقے سے بہت کم افراد کو، ویسے تو تاریخ کے اندر تو بات مشہور ہے، حضرت سکینہ امام حسین کی وہ مظلوم بیٹی، اللہم صلی علی محمد. جو کہ حضرت رقیہ کے نام سے بھی مشہور ہے. منتخب التواریخ کے اندر سید ابراہیم دمشقی کا ایک واقعہ نقل ہوا. سید ابراہیم دمشقی 90 سال کے ایک سید تھے. ان کی 3 بیٹیاں تھیں، اور بہرحال ان کی ایک بڑی شدید خواہش تھی کہ میرے ہاں بیٹا ہو. بڑی بیٹی نے خواب دیکھا، خواب میں دیکھا کہ حضرت سکینہ خواب میں آئیں اور آ کر کہہ رہی ہیں کہ حاکم دمشق سے کہو کہ میری قبر میں پانی بھر رہا ہے اور مجھے شدید اس سے اذیت ہو رہی ہے، میری قبر کو درست کروائے. اس نے نظر انداز کر دیا، بلکہ باپ کے پاس آئیں ابراہیم دمشقی کے پاس، سنایا واقعہ، لیکن بنو امیہ کا دور انہوں نے سنی انسنی کر دی. اس کے بعد جو منجلی بیٹی تھی اس نے بھی اگلی رات یہ خواب میں دیکھا کہ حضرت سکینہ آئی ہیں اور کہہ رہی ہیں کہ اپنے باپ سے کہو کہ حاکم دمشق کے پاس جائے اور میری قبر کو درست کروائے. اس نے پھر واقعہ باپ کو سنایا، باپ اتنا زیادہ ڈرا ہوا تھا کہ اس نے हिम्मत नहीं हुई उसकी कि मैं जो हूं जाऊं और बादशाह के पास कहीं मुझे मरवा ही ना दे। उसके बाद सबसे छोटी बेटी ने भी यही ख्वाब देखा, वो भी इब्राहिम से दमिश्की ने नजरअंदाज कर दिया। यहां तक कि चौथी रात को खुद सैयद इब्राहिम दमिश्की के ख्वाब में हजरत सकीना आई और इंतहाई गुस्से से फरमाया कि तुम बात क्यों नहीं सुन रहे हो और हाकिम दमिश्क के पास क्यों नहीं जाते। बहरहाल अब तो खैर लरस्ता कांपता हाकिम दमिश्क के पास पहुंच गया और उसने सारा वाकया बयान किया। हाकिम ने फौरन हुक्म दिया कि नेक अफराद की एक जमात को लेकर जाओ, उलामा को साथ लेके जाओ, पाको पाकीज़ा लिबास पहनो, गुसल करो और वहां जाओ। जब वहां पर गए तो अब इनमें से कब्र के अंदर उतरेगा कौन, तो किसी ने तजवीज पेश की कि जहरी का ताला जिसके हाथ से खुल जाए, वो तालों के ऊपर ताले के ऊपर हाथ लगाए, जिसके हाथ से ताला खुल जाए वही कब्र के अंदर उतरेगा। सैयद इब्राहिम दमिश्की के हाथ से ही वो ताला खुला और उसके बाद कब्र जायरीन से खाली करवाया गया रोजा और इब्राहिम दमिश्की खुद कब्र के अंदर उतरे। हजरत सकीना का जिस्म देखा कि एक नन्नी सी बच्ची वहां पर दफन है और उनके जिस्म को सैयद इब्राहिम दमिश्की ने हाथों में उठाया। कफन तक भी मुतगैर ना हुआ था, अलबत्ता कब्र में चारों तरफ पानी भरा हुआ था। उन्होंने बाहर निकाल के अपने जानों के ऊपर जिस्म अथर को रखा और मुसलसल हाथों पर लिए रहे उनके जिस्म को और मुसलसल रोते रहे। यानी बाकायदा जुमला है रिवायत में वाकये का कि तीन दिन के अंदर उनकी कब्र तैयार हुई। इस पूरे तीन दिनों में सिवाय नमाज के वाजिब के पढ़ने के उस वक्त जिस्म को एक पाकीजा जगह के ऊपर रखते थे, नमाज अदा करते थे और फिर फौरन अपने हाथों में जिस्म को ले लेते थे। इस दौरान जो खास तौर पर चीज नोट की गई और जो करामत थी बीबी की, वो ये कि इन तीन दिनों के अंदर सैयद इब्राहिम दमिश्की को ना भूख लगी और ना तजदीद वजू की जरूरत पेश आई। और उसके बाद जब दोबारा कब्र को सही दूसरी जगह के ऊपर दफन किया गया उनके जिस्म अथर को, तो उस वक्त सैयद इब्राहिम दमिश्की को जो शुरू से उनकी दिली ख्वाहिश थी कि मेरे यहाँ बेटे की पैदाइश हो, उस वक्त उन्होंने बीबी के हवाले से परवरदिगार आलम से दुआ की बेटे के लिए और 90 साल की उम्र में सैयद इब्राहिम दमिश्की के यहाँ बेटे की विलादत हुई, जिसका नाम फिर उन्होंने सैयद मुस्तफ़ा रखा। हाकिम शाम ने इस पूरे वाकये को तफसील के साथ लिखकर सुल्तान अब्दुल हमीद तुर्की में उसने रवाना किया और उसके बाद जो हाकिम था तुर्की का, उसने हजरत ज़ैनब और हजरत सकीना या हजरत रुकैया के रोजे की जो तौलियत थी वो सैयद इब्राहिम दमिश्की के हवाले कर दी। दुरूद भेज दीजिए मोहम्मद वाले मोहम्मद। तो आपने देखा कि बहरहाल कितनी खानदाने, ये तो अहले बैत के हवाले से बात थी, लेकिन उलमाए आलाम ये जो दीन की शमें जो रोशन करते हैं और पैगाम हक जो लोगों तक पहुंचाते हैं खुद उनके जिस्म के मुतालिक, मोहम्मद इब्ने याकूबे को लेनी, बगदाद का जो खलीफा था वो सातवें इमाम के रोजे के ऊपर लोगों के बेइंतहा रश को देखकर शदीद तरीन जलता था। उसको किसी ने मशवरा दिया कि आप शियों का अकीदा है कि इनके इमामों के जिस्म खराब नहीं होते, आप ऐसा करें कि इनके सातवें इमाम जो हैं इनके कब्र को खुदवाकर इनके जिस्म का मुशाहिदा करें। बहरहाल एक वजीर था जो तकिये की हालत में था, बादशाह को मुसलसल वो समझाता रहता था कि आप ऐसा ना करें, लेकिन जब उसने देखा कि किसी तौर पर तैयार नहीं हो रहा है तो उसने कहा कि शियों का अकीदा जो अपने आइम्मा के मुतालिक और अम्बिया के मुतालिक है, वही शियों का नजरिया अपने बुजुर्ग उलमा के मुतालिक भी है। तो बजाय इसके कि आप इमाम मूसा काजिम की कब्र को खुदवा कर देखें, आप ऐसा करें कि मोहम्मद इब्ने याकूब कुलैनी की कब्र को खुदवा कर देखें, उनका नजरिया इसके मुतालिक भी यही है और आपको जो तसल्ली करनी है आपकी तसल्ली भी हो जाएगी। बादशाह की समझ में ये बात आ गई और मोहम्मद इब्ने याकूब कुलैनी की कब्र को खुदवा कर देखा, तो बाकायदा देखा कि मोहम्मद इब्ने याकूब कुलैनी का जिस्म बिल्कुल जैसे कि अभी अभी दफनाया गया हो, और उनके साथ एक और कब्र भी जाहिर हुई जो एक बच्चे की कब्र थी, बच्चे की कब्र। इतना और बता दूं कि मोहम्मद इब्ने याकूब कुलैनी उस गैबत सुगरा के दौर के उलमा में से हैं, यानी खुद इमाम जमाना अज्जलल्लाह ताला फरजहु शरीफ। गैबत सुगरा में मौजूद थे और गैबत कुबरा के अवाइल में मोहम्मद इब्ने याकूब कुलैनी का इंतकाल हुआ है और इनकी कब्र बगदाद में है। आगे बुजुर्ग तेहरानी ने बाकायदा सैयद मोहम्मद हाशिम बहरानी, जिनकी किताब लोलू के नाम से मशहूर है, उसमें उनके हवाले से कहते हैं कि कितने ही सिका और बुजुर्ग उलमा ने खुद अपनी आंखों से मोहम्मद इब्ने याकूब कुलैनी के जिसमें अथर का मुशाहिदा किया था बाकायदा। इसी तरीके से यानी आप खुद सोचिए कि गैबत कुबरा के आगाज की बात हो रही और उस जमाने में इनका इंतकाल हुआ था और उसके बाद भी जिस्म वैसे ही जाहिर हुआ। उसके बाद शेख सदूक 1238 हिजरी में ईरान में शदीद बारिशें हुई थी, शदीद बारिश, और तकरीबन शेख सदूक के इंतकाल के 857 साल के बाद तेहरान में हजारों लोगों ने शेख सदूक का जिस्म जो जाहिर हुआ था तो कब्र के अंदर बाकायदा बहुत सारे लोगों ने इनका जिस्म देखा कि बिल्कुल वैसा ही जिस्म था कि जैसे अभी अभी कोई शख्स इंतकाल कर गया, बिल्कुल अभी अभी। अच्छा, अलबत्ता जैसे कि मैंने अभी शुरू में कहा था कि शेख सदूक के जिस्म पे एक चीज नोट की गई कि उनका जिस्म तो बिल्कुल वैसे ही था लेकिन जिस्म के ऊपर कफन नहीं था और आजाए मखसूस के ऊपर मकड़ी ने इस अंदाज से दबीज जाले बुन दिए थे कि जिस्म के आजा जाहिर नहीं हो रहे थे और बाकायदा उनके जो दाढ़ी थी और उनके तलवे थे और उनके जो नाखून थे उनके ऊपर मेहंदी लगी हुई थी। काचार जो बादशाह था वो खुद देखने के लिए आया। अच्छा, उस जमाने में एक मर्जे थे मुल्ला अली कनी, जो उस जमाने में दुनी वो बहुत बाद में मर्जे बने थे, वो खुद फरमाते हैं कि मैंने 18 साल की उम्र का था जब मैंने शेख सदूक के जिस्म को अपनी आंखों से देखा था। मुल्ला अली कनी बाद में मर्जे तकलीफ भी बने थे, वो खुद फरमाते हैं कि 18 साल की उम्र में मैंने शेख सदूक के जिस्म को देखा। शेख अली फलसफी जो एक और आलिम है वो फरमाते हैं कि शेख सदूक के फतवे में गुस्ल जुमा वाजिब था। लोगों ने उनके जिस्म में एक बात और नोट की कि तमाम नाखून सब कटे हुए थे सिवाय एक नाखून के, छोटी उंगली का एक नाखून उन्होंने छोड़ा हुआ था और वो जुमे के इंतजार में छोड़ा हुआ था ताकि पैगंबर इस्लाम की सुन्नत पर अमल हो जाए, लेकिन जुमे से पहले ही शेख सदूक का इंतकाल हो गया था। छठे इमाम की हदीस है कि जो शख्स भी अपने नाखून को तराशे लेकिन एक नाखून को जुमे के लिए छोड़ दे तो खुदा फकर और फाके को हमेशा के लिए उस शख्स से दूर कर देगा। तो इस हद तक के एक एक हदीस के ऊपर शेख सदूक अमल करते थे कि एक नाखून उन्होंने छोड़ रखा था और 857 साल के बाद सोचिए कि उनका जिस्म बिल्कुल तरोताजा के था, हजारों लोगों ने उनके जिस्म का इस अंदाज से मुशाहिदा किया था। इसी तरीके से कुतुब रावंदी, खुद मासूमा कुम के सहन में इनकी कब्र है और 100 साल तकरीबन इस वाकये को हो गए हैं कि एक दफा इसी अंदाज का एक सैलाब आया था कि मासूम कौम का जो सहन है रोजे का वो काफी मुतासिर हुआ था। आका अराकी फरमाते हैं कि मैं उस वक्त बालिग भी नहीं था, आयतुल्ला अराकी, लेकिन मैंने खुद कुतुब रावंदी का जिस्म जब उनकी कब्र मुनहदिम हो गई थी तो मैंने खुद उनके जिस्म को का मुशाहिदा किया था। इसी तरीके से अल्लामा मजलिसी का जिस्म, देखिए बुजुर्ग उलमा ने वही कहा कि जो अफराद भी परवरदिगार के दीन के जो शजर है इसकी आबियारी करेंगे, इसमें अपनी मेहनतों को लगाएंगे, अपने जिस्म को सर्फ करेंगे, परवरदिगार आलम फिर उनके जिस्म को खराब नहीं होने देगा। अल्लामा मजलिसी बिहारुल अनवार की 110 जिल्दें तो सिर्फ एक ही किताब की, और सब अगर सफात के एतबार से देखें तो खुद बिहारी 50,000 से ज्यादा सफात के ऊपर मुश्तमिल, और बाकायदा जो शाह अब्दुल अजीज मुहद्दिस देलवी नंबर एक शिया मजहब का मुखालिफ, खुद उसका जुमला यह है कि अगर दीन शिया को दीन मजलिसी कहा जाए तो ज्यादा मुनासिब होगा। यानी इस हद तक शियत की तालीमात को आम करने वाली इनकी शख्सियत थी। इस फहान में इनकी कब्र है जहां बाकायदा जब जरी लगाई गई इनकी कब्र पे तो इन ना सिर्फ ये कि इनकी कब्र जाहिर हुई लेकिन इनकी कब्र के साथ साथ दो और कब्रें थी वो भी जाहिर हुई। मालूम ये चला एक में तो खुद ये सैयद मोहम्मद बाकर मजलिसी की एक कब्र थी, दूसरी उनके दोनों कब्रें उनके दो बेटों मोहम्मद रजा और मोहम्मद तकी की कब्रें थी वो भी जाहिर हुई, और तकरीबन 16 मुकद्दस अफराद का इंतखाब किया गया जो अल्लामा मजलिसी की कब्र में उतरे और अपनी आंखों से देखा कि उनके बेटों की के जो जिस्म थे वो भी बिल्कुल वैसे ही तरोताजा थे। तो इसके अलावा बहुत सारे वाकयात के अंदर वो जो अभी आपने पिछली दफा भी वाकया सुना था मुल्ला मेहदी निराकी का, मुल्ला अहमद निराकी का, कि 100 साल के बाद उनका भी जिस्म जाहिर हुआ था। आगे बुजुर्ग तेहरानी यही फरमाते हैं इस किस्म के सब वाकयात को बयान करने के बाद कि दीन के जो खिदमत गुजार है और वो अजसाम के जो के परवरदिगार की इताअत करते हुए जिस्म उनके नहीफ और कमजोर हुए और वो इंतकाल कर गए हैं, परवरदिगार उनके जिस्म को कोई खराब नहीं होने देगा। और उलमा में अगर देखें तो सैयद मेहदी बहरुल उलूम कितने बड़े, यानी इतना जलालत इल्मी कहा जाता है कि इनके अंदर मौजूद थी कि इतना रोब इल्मी था कि कोई इनके सामने बात ही नहीं कर पाता था, गुफ्तगू का आगाज ही नहीं कर सकता था, यहां तक कि इनको इशारा करना पड़ता था कि मुझसे बात करो तो फिर लोग बात करना शुरू करते थे। और मुसलसल इमाम जमाने से राबता और कसबे फैज किया करते थे। किसी ने एक दफा इनसे पूछा था सैयद मेहदी बहरुल उलूम से कि इमाम से मुलाकात के सिलसिले में आप क्या फरमाते हैं। सैयद मेहदी बहरुल उलूम ने कहा कि मैं तुम्हें इस बात का क्या जवाब दूं कि इमाम ने तो खुद मुझे खींचकर अपने सीने से लगाया। खुद आका मोहसिन अल हकीम के जमाने में जब तजदीद रोजा हो रही थी तो बाकायदा सैयद मेहदी बहरुल उलूम की जो लहद की दीवारें वो गिर पड़ी थी और तकरीबन 200 साल के बाद लोगों ने इनके जिस्म का बिल्कुल मुशाहिदा किया था और बिल्कुल वाज़ह तौर पर लोगों ने देखा कि जिस्म बिल्कुल सही व सालिम था 200 साल के बाद भी। ये तो पुराने उलमा की बात है लेकिन अगर आप तफसील से इस वाक़े को सुने, मेरे पास तो वक्त नहीं है लेकिन मौलाना शहरयार आपको वाक़ा सुनाएंगे कि आयतुल्ला बाकर सदर की जब कबर को भी मुंतकिल किया गया था और उनके जिस्म का भी लोगों ने मुशाहिदा किया था तो बिल्कुल वैसे ही तरोताज़ा जिस्म पाया था आयतुल्ला बाकर सदर का, जबकि कितने साल इस उनके उनको दफन हुए गुजर चुके थे। तफसील से इंशाल्लाह कभी वो आपको सुनाएंगे। तो बहरहाल अब यहाँ पर हम रोकते हैं, हम सिर्फ इस वजह से ये मैंने थोड़े से आपको वाकयात सुनाए कि वैसे तो हमारे इस गुफ्तगु से मुत्तसिल भी हैं और एक ईमानी तकवियत का बाइस भी सब चीज़ें बनती हैं कि बहरहाल ईमान इंसान का मजबूत होता है तमाम बातें सुनकर कि हमारे उलमा और ऐसे बुजुर्ग उलमा कि उनके जिस्म मरने के कई सदियों के बाद भी बिल्कुल वैसे ही तरोताज़ा रहे। अब आ जाइए हम थोड़ा सा उससे मुत्तसिल हो जाते हैं अपनी पुरानी गुफ्तगु से जो पिछली हो रही थी हमारी, लेकिन उससे उसमें भी हमें एक बात और आज से बयान करनी थी कि वरासा अपनी मैयतों के इसाले सवाब के लिए क्या करें। ये खुद एक अलग से एक मौजू है, हमने ये बयान किया था कि दफन के बाद अगले रोज वरासा मैयत कब्र के पर पहुंचते हैं और वहां उनको क्या करना है, तो ये बात बयान हो गई थी। उसके अलावा भी जो और बातें हैं कि उनको आम जिंदगी में अपने जो मैयतें हैं उनके लिए जो आबा अजदाद जो गुजर गए हैं, जो रिश्तेदार मर चुके हैं, उनके ही साले सवाब के लिए क्या करना चाहिए। सबसे पहली चीज तो ये है कि उनके वाजिबात की अदायगी का एहतमाम करवाई। माविया इब्ने वहब छठे इमाम इमाम जाफर सादिक अलैहिस्सलाम की खिदमत में आते हैं और आके कहते हैं कि मौला ये बयान फरमाइए कि आखिर हम कौन से ऐसी चीजें करें कि जो मुर्दों तक पहुंचती। इमाम ने फरमाया अदायगी हज, सदका देना और मैयत की नियाबत में रोजे रखवाना। वहां से ने बरक़े की रिवायत है कि ये तीन चीजें इमाम ने कहा ये उस तक जरूर पहुंचती। पैगंबर इस्लाम ये फरमाते हैं कि दुआ और इस्तग़फार, दुआ और इस्तग़फार औलाद की तरफ से वालिदैन को हदिया होता। अद्दीन फिल क़सस एक किताब है, उसके अंदर बाकायदा एक बादशाह का वाकया कि बादशाह इंतकाल कर गया और अपने बेटे के ख्वाब में वो बादशाह आया। तो जिस तरीके से औलाद भी है वो भी बादशाह को अमीरी कह के या अमीर कह के मुखातिब करती थी। तो बेटे ने कहा या अमीर आप की क्या हालत है, तो बाप ने कहा है बेटा मुझे या अमीर ना कहो, मुझे या असीर कहो। और देखो जब भी कोई तुम गिजा कोई बच जाए तुम्हारे पास खाने से और तुम उसे फेंकने लगो तो देखो किसी कुत्ते बिल्ली के आगे वो गिजा को डाल दो और उसका सवाब मेरे लिए हदिया कर दिया करो, मुझे बेइंतहा इस सवाब की यहां पर शदीद जरूरत है। तो आपने देखा कि बहरहाल जो इंतकाल कर गए हैं लोग उनके इसाले सवाब के लिए ये सब चीजें करना इंतहा से ज्यादा जरूरी। पैगंबर इस्लाम जो फरमाते हैं कि औलाद की तरफ से वालिदैन के लिए हज करना, फकत और फकत हज करने की वजह से ही औलाद फरमा बरदारों में लिख दी जाती है। और सबसे बेहतरीन जो सिला रहमी है मरने वाले के साथ वो अपने मरहूम रिश्तेदारों की तरफ से हज करना, सबसे बेहतरीन मरहूम रिश्तेदारों के साथ जो सिले रहमी है वो उनकी तरफ से हज करना। पैगंबर इस्लाम फरमाते हैं कि जब भी कोई शख्स ईसाले सवाब करता है یعنی کسی کو کوئی ثواب ہدیہ کرتا ہے اس تک پہنچاتا ہے، تو جبریل اسے نور کے طبقوں میں رکھ کر، نور کے برتنوں میں رکھ کر اس کو اس کے قبر کے کنارے لے جاتے ہیں اور اس سے کہتے ہیں کہ ہدیہ تیرے گھر والوں نے بھیجا، اس کو تو قبول کر۔ اس وقت وہ مرنے والا انتہائی خوشی خوشی اس ہدیے کو قبول کرتا ہے، اور اس وقت جس وقت اس کے پاس یہ ہدیہ آیا ہوا ہوتا ہے تو اس کے پڑوسی بڑے غمگین ہو جاتے ہیں، پڑوسی۔ تو باقاعدہ ایک روایت بھی ہے، سعد ابن عبادہ جو پیغمبر اسلام کے اصحاب میں سے تھے، وہ آ کے پیغمبر کے پاس کہتے ہیں کہ یا رسول اللہ میری والدہ بغیر وصیت کے انتقال کر گئی، تو کیا میرا ان کے لیے صدقہ کرنا ان کو نفع پہنچائے گا؟ تو پیغمبر اسلام نے فرمایا، ہاں سعد، ان کے لیے صدقہ کرو چاہے بکری کے جلے ہوئے پائے کیوں نہ ہو۔ یعنی کبھی بھی آپ اس سے یہ نہ سوچئے گا کہ بس صرف بڑے بڑے ہی ہمیں کام کر رہے ہیں اور اتنی دیگیں ہی پکوانی ہیں تو ہی سال ثواب ہوگا، نہیں، جتنا بھی ممکن ہو سکے آپ کے لیے، جس قدر بھی ممکن ہو سکے میت کے لیے ایصال ثواب کرتی رہیے گا۔ اور باقاعدہ ایک مرد صالح کا ایک واقعہ کتاب میں پڑھ رہا تھا کہ جس نے خواب کے اندر یہ دیکھا تھا کہ اہل قبور حلقہ بنا کر کھڑے ہوئے ہیں، اہل قبور حلقہ بنا کر کھڑے ہوئے ہیں، تو وہ جو شخص خواب دیکھ رہا تھا اس نے جا کر ان سے پوچھا کہ کیا بات ہے، کیا قیامت آ گئی ہے جو آپ اس طرح سے کھڑے ہوئے ہیں؟ تو اس پر اس ایک مردے نے جواب دیا جس کی روح وہاں پر موجود تھی قبروں کے اطراف میں، کہا کہ ہمارے ایک بھائی نے سورہ اخلاص پڑھ کر یہ ثواب ہم تک پہنچایا ہے جسے ہم ایک سال سے تقسیم کر رہے ہیں۔ تو آپ نے دیکھا کہ اتنے، یعنی جو ہمارے لیے صرف چند سیکنڈ کی چیزیں ہیں لیکن مردوں کے لیے کتنا زیادہ فائدہ پہنچانے والی۔ تو کوشش کرنا چاہیے کہ روزانہ ہم اپنے مردہ مومنین کے لیے ہدیہ کرتے رہیں اور نیک اعمال جو ہیں۔ خود پیغمبر اسلام کے پاس ایک شخص آتا ہے اور کہتا ہے کہ میرے والد وفات پا چکے ہیں، اب میں کس طرح سے ان سے صلہ رحمی کر سکتا ہوں، کیا کون کون سی نیکیاں ان کے لیے کر سکتا ہوں؟ پیغمبر نے فرمایا کہ چار حقوق تمہارے والدین کے تم پر اب بھی باقی ہیں، چار حقوق۔ نمبر ایک، دعا میں کبھی ان کو فراموش نہ کرنا۔ نمبر دو، ان کے کیے گئے وعدوں کو پورا کرو، یعنی جو انہوں نے جو وعدے دوسروں سے کر کے گئے ہیں ان کو پورا کرو۔ تیسری چیز یہ ہے کہ ان کے دوستوں کا عزت و اکرام کرو۔ عام طور پر یہ ہوتا ہے کہ والد مثلا بوڑھے تھے، انتقال کر گئے، ان کے جان پہچان والے جو ظاہر ہے جو ان کے ہم عمر ان کے دوست ہوں گے وہ بھی بہت بوڑھے ہوں گے، تو لوگ عام طور پر ان کی طرف دیکھتے نہیں ہیں، التفات بھی نہیں کرتے۔ پیغمبر نے فرمایا کہ یہ جو چار حقوق ہیں تمہارے والدین کے، ان میں سے ایک ان کے دوستوں کا عزت و اکرام ابھی بھی کرنا، اور نمبر چار، اپنے والدین کے رشتہ داروں کے ساتھ نیکی کرتے رہو، کیونکہ اب ان کے رشتہ دار بھی جیسے بہت اب ہمارے لیے بڑے پرانے اور بوڑھے وہ ہو گئے ہیں، اور اب بہت سارے لوگ ان سے بات کرنے کے لیے جانا بھی پسند نہیں کرتے۔ تو پیغمبر اسلام کی یہ چار حقوق ایسے ہیں جو والدین کے مرنے کے بعد بھی باقی رہتے ہیں۔ الدین فی القصص، جس کا میں نے کس سے پہلے حوالہ دیا تھا، اس کتاب کے اندر سمرقند کے ایک شخص کا، ایک مومن کا ایک واقعہ بھی نقل کیا گیا کہ وہ مومن شدید ترین ایک دفعہ بیمار پڑ گیا۔ اس نے بہرحال منت مانی کہ اگر میں اس بیماری سے صحت یابی پا گیا تو جمعے کے دن میں جو کچھ بھی کماؤں گا اپنے مرحوم والدین کے لیے صدقہ کیا کروں گا۔ بہرحال وہ اس طریقے سے دن گزرتے رہے، وہ جو جمعے کے دن کماتا تھا وہ اپنے مرحوم والدین کو صدقہ کر دیا کرتا تھا۔ ایک دن جمعے کے دن صبح سے شام تک، بہرحال غریب شخص تھا، ڈیلی ویجز ٹائپ کی کوئی اس کی جاب تھی، پورا دن جمعہ کا نکل گیا لیکن اس دن اس کو کوئی کام ہی نہ ملا، یہاں تک کہ شام ہو گئی، شدید ترین پریشانی میں گھر واپس آیا کہ بہرحال اب تو منت میں نے مانی تھی، اس کا پورا کرنا بھی واجب ہے، ایک عالم کے پاس گیا۔ عالم کے پاس گیا کہ کہا کہ میں تو جمعے کے دن جو کماؤں گا وہ ہدیہ کروں گا، تو آج تو میں کچھ کما ہی نہیں سکا، میں اپنی منت کو کیسے پورا کروں؟ ان عالم نے کہا کہ تم یہ کرو کہ تو ان کے سامنے اس پھلوں کے چھلکوں کو جا کے ڈال دو، جب وہ کھا چکے ہیں اس کو تو اس کا ثواب اپنے والدین کی روح کو ہدیہ کرو۔ جمعے کے دن اس نے یہ کام کیا، ہفتے کی رات کو جب سویا تو اس نے خواب میں اپنے والدین کو دیکھا جو انتہائی خوش تھے، اس کو اپنی آغوش محبت میں اس کے والدین نے لے لیا، کہا بیٹا جس چیز کی ہمیں ضرورت تھی تم نے وہ چیز ہم تک پہنچائی، خدا تم سے راضی و خوش رہے، आप देखिए, इससे भी एक अंदाजा आप लगाने की कोशिश करें कि इतनी छोटी छोटी सी चीजें कि उसने कूड़े पर से जो छिलके थे फलों के उनको धोने के बाद जानवरों को खिला के उसका सवाब सदका किया, तो वो भी उसके वालदेन के कितना ज्यादा काम आया। अच्छा, इसी तरीके से खाली यही नहीं कि हम सोचते हैं कि भाई ये तो जो कि आम किस्म के लोगों उनको इस सवाब की ज्यादा जरूरत होती है, और जो बड़े बड़े उलमा हैं और उनके वालदेन हैं वो तो पहले से इतने गनी और वो सब होते हैं कि उनको तो इस चीज की जरूरत ही नहीं। आयतुल्ला मोहम्मद हुसैन तबातबाई के एक भाई थे, मोहम्मद हसन तबातबाई, फलसफे के बहुत बड़े आलिम थे, उनका एक शागिर्द था सैयद मोहम्मद हसन तबातबाई, आयतुल्ला सैयद मोहम्मद हुसैन तबातबाई के भाई, इनका एक शागिर्द था तबरेज में, जो तहजीर अरवाह का माहिर था, अरवाह को हाजिर करना। अच्छा, इतना मैं और बता दूं कि मौजूदा मुज्तहिदीन के फतवे में तहजीर अरवाह हराम है, अरवाह को हाजिर करना। और बहरहाल ये एक इल्म और फन है और ये चीज पॉसिबल है, इतना मैं बता दूं कि ये चीज बिल्कुल पॉसिबल है, रूहों को आलम अरवा से बुला लेना। लेकिन बहरहाल मौजूदा मुज्तहिदीन ने इसको हराम करार दिया, आका कोई ने भी हराम करार दिया था। अच्छा, सिर्फ आयतुल्ला खामेना ही हैं जो तहजीर अरवा को मुतलकन हराम करार नहीं देते, फरमाते हैं कि अगर कोई अगर उनको अजियत ना हो और कोई और हराम इसके अंदर ना आए तो बहरहाल तहजीर अरवा में शरण कोई कबाहत नहीं। लेकिन आका सिस्तानी हैं, आका कोई हैं और दीगर जो उलमा हैं वो ये कहते हैं कि बहरहाल अरवा को बुलाने में अरवा को एक अजियत तो होती और अरवा को अजियत पहुंचाना ये भी हराम है। तो लेकिन बहरहाल ये नजफ के अंदर बाकायदा मराजे के सामने कुछ जो इसके माहिर थे उन्होंने अपने फन का मुजाहरा भी किया और पुराने बड़े बड़े उलमा की अरवा को हाजिर किया था। एक पूरा वाकया बड़ा तफसील के साथ जो इंशाल्लाह कभी और हम सुनाएंगे। लेकिन बहरहाल तो आयतुल्ला तबातबाई फरमाते हैं कि मेरे भाई मोहम्मद हसन तबातबाई ने अपने उस शागिर्द के जरिए कई अरवा से राबता किया था और कह रहे हैं कि इस शागिर्द का मेरे भाई से भी इससे पहले कोई राबता नहीं था, इससे पहले उसका कोई राबता नहीं था उससे। जब उन्होंने पूछा कि भाई तुम मेरे पास तुम्हें किसने भेजा है इल्म हासिल करने के लिए फलसफे का, कहा कि मैं मुझे फलसफे का इल्म हासिल करने का बहुत शौक था और ये इल्म मुझको पहले से आता था तहजीर अरवा का, तो मैंने अरस्तु की रूह को हाजिर किया था। तो अरस्तु की रूह ने मुझसे कहा और मैंने अरस्तु की रूह से सवाल पूछा कि मैं फलसफे का इल्म किससे हासिल करूं, तो अरस्तु की रूह ने कहा कि तुम मुल्ला सदरा की किताब असफार खरीदो और उसके बाद मोहम्मद हसन तबातबाई जो आयतुल्ला मोहम्मद हुसैन तबातबाई के भाई हैं उनके पास जाकर इसको पढ़ो। अरस्तु 3000 साल पुराना अरस्तु का दौर है। उसके बाद उसने अरस्तु के बाद अफलातून की रूह से और मुल्ला सदरा की रूह से भी मुश्किल तरीन मसाइल का हल दरियाफ्त किया था उनके भाई ने। और अफलातून का एक जुमला भी उन्होंने कोट किया कि अफलातून ने कहा था कि तुम लोग खुदा का शुक्र अदा करो और अपनी अहमियत को समझो कि हम जिस जमाने में थे तो हम कलमा तौहीद को अपनी जबान से अदा भी नहीं कर सकते थे जो इतनी आसानी के साथ आज अपनी जबान से अदा कर रहे। तो आयतुल्ला तबातबाई तबातबाई फरमाते हैं कि वो जिस शख्स की भी रूह को चाहता था हाजिर कर देता था। अलबत्ता दो उलमा की अरवाह को वो हाजिर नहीं कर सका, रजीउद्दीन इब्ने ताउस और सैयद मेहदी बहरुल उलूम, जिनका अभी मैंने पूरा वाक्य आपकी खिदमत पेश किया। कहा कि सिर्फ इन दो अरवाह को हाजिर नहीं कर सका क्योंकि उन दोनों अरवाह ने आलम बरजख से पैगाम पहुंचाया कि हम आपके पास नहीं आ सकते क्योंकि हम अमीरुल मोमिनीन की खिदमत के लिए वक्फ हैं। हम अमीरुल मोमिनीन की खिदमत के लिए वक्फ हैं, हम आपके पास नहीं आ सकते, ये बाकायदा। अच्छा, अब फरमाते हैं कि उसके बाद उनके उस शागिर्द ने मोहम्मद हसन तबातबाई के खत लिखा आयतुल्ला मोहम्मद हुसैन तबातबाई को और कहा कि मैंने आपके वालिद माजिद की रूह को भी हाजिर किया था, आपके वालिद माजिद की रूह को आपसे एक शिकायत है। वो शिकायत यह है कि आपने तफसीर अल मीजान लिखी اتنا میں بتا دوں کہ تفسیرہ للمیزان اس وقت عالم اسلام کی شیعہ اور سنی تمام وہ تفاسیر کو اگر ملائیں تو اس سے بہتر کوئی تفسیر آج تک لکھی ہی نہیں گئی. اور تفاسیر کے اپنے کچھ امتیازات بھی ہیں کہ آیت اللہ خوئی نے جب تفسیر البیان لکھنی شروع کی تھی اور ابھی شروع ہی کیا تھا کام اور ابھی صرف مقدمہ تفسیر ہی لکھا تھا کہ آیت اللہ محمد حسین طباطبائی کی المیزان سامنے آ گئی, تو آیت اللہ خوئی نے اپنی تفسیر کے کام کو بند ہی کر دیا, کہا کہ یہ ایسی تفسیر ہے جیسے میں لکھنا چاہتا تھا اور اب اس میں مزید کچھ کرنے کی ضرورت نہیں, وہ کام ہو چکا. تو آیت اللہ محمد حسین طباطبائی فرماتے ہیں کہ اس نے مجھے خط لکھا, کہا کہ آپ کے والد کی روح آپ سے خوش نہیں, اور وہ یہ کہہ رہی ہے کہ آپ کے والد کی روح نے کہا ہے کہ میرے بیٹے سید محمد حسین طباطبائی نے تفسیر المیزان لکھی ہے, لیکن اس نے اس تفسیر کا ثواب ہمارے لیے ہدیہ نہیں کیا. اچھا, اب یہ فرماتے ہیں کہ میں نے جو تفسیر لکھی تھی ابھی غیر مطبوعہ تھی, ابھی چھپی بھی نہیں تھی, اور اس تفسیر کا میرے بھائی کو بھی علم نہیں تھا کہ وہ تبریز میں تھے, ان کو بھی اس کا علم نہیں تھا. یہاں تک کہ جب ان کو بھی علم نہیں تھا تو اس کے شاگرد کو کہاں سے علم ہو گیا. میں بڑا حیران ہوا, اور اس کے بعد خیر میری ایک وجہ یہ تھی کہ میں نے اس تفسیر کے ثواب کو یوں ہدیہ نہیں کیا تھا کہ میں حقیقتاً اپنی اس تفسیر کو اپنا کوئی کارنامہ سمجھتا ہی نہیں تھا, اور میں اپنی کوئی قابلیت اس میں نہیں دیکھتا تھا کہ میں اس کا ثواب اپنے والد کی روح کو ہدیہ کروں. تو میں نے اس وقت یہ کہا کہ پروردگارہ, اگر واقعی تیری نگاہ میں میری اس تفسیر لکھنے کی کوئی قیمت ہے تو میں اس کا ثواب اپنے والدین کی روح کو ہدیہ کرتا ہوں. اب تھوڑے ہی عرصے کے بعد اس نے دوبارہ اسی کی طرف سے خط آیا کہ میں نے دوبارہ آپ کی والد کی روح سے رابطہ قائم کیا ہے, اور اب وہ آپ کی والد کی روح آپ سے بہت خوش ہے, اور اب تو فرماتے ہیں ان کے بھائی محمد حسن طباطبائی کہ اب تو میں نے خود اپنے والد کی روح سے بات کیا, وہ آپ سے بہت زیادہ خوش ہیں, اور انہوں نے یہ پیغام پہنچانا چاہا ہے آپ تک کہ پروردگار آپ کو طول عمر دے, تائید خدا آپ کی شامل حال رہے کہ محمد حسین طباطبائی نے کتنا بہترین ثواب ہمارے لیے ہدیہ کیا. تو بہرحال یہ دیکھیے کہ یہ ایک ایسی چیز ہے کہ ہمیشہ چاہے وہ کتنے ہی بڑے عالم کیوں نہ ہوں اور کتنے ہی علم کے درجے پر فائز کیوں نہ ہوں, ان کو ہمیشہ ان ثوابوں کی وہاں پر ضرورت رہے گی جب بھی ثواب جاریہ کا ایک سلسلہ, کیونکہ زیادہ راہ بہت کم ہے لیکن سفر بہت طویل طے کرنا, تو اس میں جتنا بھی زیادہ اس عمر عزیز کو فضول کاموں میں گنوانے سے بہتر ہے کہ زیادہ سے زیادہ حاصل کیا جائے اس دنیا میں, اور اس کے بعد جو لواحقین رہ گئے ہیں ان کا بھی فریضہ ہے کہ مسلسل اپنے ارواح کے لیے اس کا ثواب پہنچاتے رہیں. اب دیکھیے بہت ساری باتیں ہیں کہ جو میں صرف اس وجہ سے کہ خود میں اس بات سے بہت انسپائر ہوتا ہوں, اور بعض اوقات میں نے اس سے پہلے بھی کہا تھا کہ میں اس بات کی ٹوہ میں رہتا ہوں کہ علماء اپنی ذاتی زندگی میں کیا کرتے ہیں, خود ہمارے اساتذہ ان کا اپنی ذاتی زندگی کے اندر ان کون سے اعمال انجام دیتے ہیں, ایسے میرے ہمیشہ سے ہی ہے, اور صرف اس وجہ سے کہ جب ہم براہ راست ایک تو پرانے علماء کی ویسے کوئی بات سنیں, اور ایک یہ نہیں بالکل براہ راست ہی کوئی ایسی بات ہو تو اس سے ذرا فوری طور پر عمل کرنے کے لیے دل راغب ہوتا ہے. خود میں نے اس کا ایک تجربہ کیا اور اپنے بچوں سے ہی آغاز کیا اس کا, میں ان کو سونے سے پہلے ہمیشہ صرف ایک پرسنل بات صرف اس وجہ سے آپ کو بتا رہا ہوں کہ انشاءاللہ آپ بھی جب اس پہ عمل کریں گی تو اس کے اندر میں ثواب میں شریک ہو جاؤں گا, کہ سونے سے پہلے سالوں سے میں ان کو ضرور اس بات کا عادی بنا دیا کہ ان کو چند ایک واقعات ضرور سونے سے پہلے سناتا ہوں. لیکن اچھا, جب وہ اتنے بہت زیادہ اس کے عادی ہو گئے کہ بعض اوقات مجھے بھی اکثر پریشانی ہونے لگتی ہے کہ روزانہ تین چار واقعات اور سالوں سے سنائے جا رہے ہیں, اتنے واقعات کا یاد کرنا اور اس کو ذہن نشین رکھنا اور ان کو سنانا, لیکن میں نے کہا کہ ٹھیک ہے میں ابھی سناتا ہوں آپ کو واقعہ, لیکن سب سے پہلے میرے والد کے لیے ایک سورہ فاتحہ. اب ان کو اس بات کا میں نے عادی بنایا, پھر اس کے بعد جب کہانی جب تک شروع نہیں ہوتی جب تک والد والدہ دادا دادی نانا نانی اور حضرت آدم سے لے کر قیامت تک کے تمام پیدا ہونے والے لوگ ان تک کوئی ثواب پہنچے, اب میں ان کو روزانہ اس بات کا عادی بنانے کے بعد اگر کسی دن وہ بھول بھی رہے ہوتے ہیں تو میں کہتا ہوں کہ دیکھو ساری ارواح انتظار کر رہی ہوں گی کہ آج ان بچوں نے ہم تک اس کا ثواب نہیں بھیجوایا. اب ان کو ایک ایسی عادت بن گئی, اب انشاءاللہ مجھے امید ہے کہ جب یہ عادت بہت راسخ ہو جائے گی تو پھر ساری زندگی وہ اس کام کو انجام دیں گے. تو اپنے بچوں کو بھی اس بات کا ابھی سے عادی بنا لیجیے. तो इंशाल्लाह फिर आप देखेंगी कि ये सब चीजें कयामत के दिन जब भी कभी कोई दुआ या कोई ऐसा हदिया उन तक जाता है तो हम आलम बरज़ख़ की जो मसरूफियात है उसमें भी बयान करेंगे कि वो बाकायदा आपके लिए दुआएं करती हैं वो अरवा। और उसके बाद जब आदम था कयामत तक आने वाले तमाम मोमिनीन की बात होगी तो वो सब की सब जब आपके लिए दुआ करेंगे तो आप सोचिए कि आपका अजर सवाब, और जब खुद उन तक पहुंचेंगे तो वो कैसा इस्तकबाल करेंगे आपका। तो एक सोने से पहले यकीनन आप भी कुछ आमाल अंजाम देती होंगी, लेकिन बहरहाल अपने आने वाली नस्लों तक किस बात को मुंतकिल करती जाएगी। बाकायदा जो सवाब जारिया वाली चीजें उनमें खुद जैसे कि अभी हजरत अबू सईद खुदरी जिनका मैंने इससे पहले हवाला दिया, इन्हीं के एक हदीस पैगंबर इस्लाम से और भी, पैगंबर फरमाते हैं अल्लाहुम्मा सल्ली अला मुहम्मद कि जो शख्स भी किताब इलाही में से किसी एक आयत का इल्म हासिल करे या इल्म दीन का एक बाब हासिल करे और दूसरे को सिखा दे, या जिसे मैं थोड़ा सा इसमें अपना जाती इजाफा और कर दूं, हदीस में इजाफा नहीं कर रहा, चाहे वो एक शरई मसला ही किसी को क्यों ना बता दे, तो परवरदिगार कयामत तक उसके सवाब को बढ़ाता रहेगा बढ़ाता रहेगा बढ़ाता रहेगा, यानी रुकेगा ही नहीं। आपने तो सिर्फ एक मसला इस वक्त बताया लेकिन उसका सवाब इतना ज्यादा बढ़ता जाएगा। हम क्यों इतना ज्यादा बार बार आपके ऊपर एक जोर जबरदस्ती करते हैं और अक्सर तलखी की हद तक भी बात पहुंच जाती है, आप लोग सोचते होंगे पता नहीं हमारे पीछे डंडा लेके क्यों ये लोग पड़ गए, लेकिन सिर्फ इस वजह से कि उस चीज से वाकिफ हैं, उलमा से बाकायदा सामने बैठकर चीजों का इस्तफसार कर चुके हैं और कहा कि इससे बढ़कर कोई सवाब का काम पूरी कायनात में है ही नहीं, उलूम आले मोहम्मद को लोगों तक पहुंचाना, इससे बढ़कर कोई सवाब का काम नहीं। तो बहरहाल अच्छा, एक तो सवाब जारिया यह हुआ कि चाहे किताब इलाही की कोई आयत या दीन का एक बाब या कोई एक शरई मसला भी लोगों के सामने आप पेश कर दें तो ये कयामत तक इसका सवाब बढ़ता रहेगा और आपके लिए सवाब जारिया का सबब बनेगा। अच्छा, बहुत सारी रिवायात के अंदर चंद एक चीजें और बातें और बयान हुई हैं, मसलन अगर कोई शख्स किसी दरख्त को बो दे और उसके बाद उसके साय और फल से लोग इस्तेफादा करें, रिवायात में ये चीज आई। वो कुआं अगर कोई शख्स कोई खोद दे और उसके पानी से लोग इस्तेफादा करें, वो नहर जो कोई शख्स जारी कर दे उससे पानी रवा हो और लोग उससे इस्तेफादा करें। उलमा ने कहा कि देखिए ये रिवायतों में ये सब चीजें हैं लेकिन इस वक्त कुएं का वैसा दौर नहीं रहा। अच्छा, दरख्त वैसे तो मुख्तलिफ जगहों के ऊपर है लेकिन आम तौर पर दरख्त का वैसा रुझान नहीं है कि कोई दरख्त इस अंदाज से कोई लगाया जाए। तो उलमा ने फरमाया असल में दरख्त कुआं और नहर से मुराद ये है, इससे नहर से ये मुराद ये भी है कि आप किसी की ऐसी तरबियत कर जाएं, किसी की ऐसी रहनुमाई कर जाएं, तो जब तक वो अपने उन आमाल को अंजाम देता रहेगा आपको उसका सवाब और फायदा मुस्तकिल पहुंचता रहेगा, जब तक भी वो इस अमल को अंजाम देता रहेगा तो आप सब उसके सवाब में शरीक हो जाएंगे। जब भी है ना वो नक्त वो मकदम हूं वो आसार हूं, उनके क्या क्या चीजें लिखी जाती हैं, जो कुछ वो करके गए वह आसार हूं और जो आसार अपने पीछे छोड़ के चले गए, यानी किसी को कोई बात बता गए उसकी किसी की ऐसी तरबियत कर दी। हमारा कितना जो बहुत सारी चीजें इतनी तफसील से जो हम पढ़ा रहे हैं यहाँ पर, हमने इससे पहले कोई क्लास हुई थी शायद जूनियर क्लास थी उनसे भी मैंने ये बात कही थी, हम बहुत सी चीजें बहुत सरसरी से भी करके गुजर सकते थे लेकिन हमारा इरादा यही होता है कि हम इस तरह से एक तरबियती उम्र को आप में अंजाम दे लें कि हम सिर्फ ये भी कर सकते हैं एक साल में आपको अहम अहम चीजें पढ़ाई और फारिग कर दिया, नया बैच आ गया हमारे लिए भी काम आसान, लेकिन तफसील से इतना ज्यादा पढ़ाने का मकसद ये है कि आप माशरे के अंदर बाकायदा काम कर सकें, बच्चों को पढ़ाने के लिहाज से, औरतों में काम करने के लिहाज से एक ऐसी फोर्स एक तैयार हो जाए जो कि समझें कि एक सेकेंड लाइन के तौर पर एक आ जाए, उसके बाद आप लोगों को इस तमाम चीजों को संभालना है। लेकिन ये कि ऐसा कोई रिस्पांस बरह रास्त हमें देखने में नहीं आता कि हम यहाँ पर इतने 5 साल से अंचोली के अंदर एक मदरसा ये हमारा कायम है, यहाँ पर तो हम पढ़ा रहे हैं लेकिन यहाँ जो खवातीन इस इलाके के अंदर रहती हैं और यहाँ मदरसे ज्वाइन नहीं करती उनके लिए हमने क्या किया अब तक। तो कोई ऐसा काम जरूर आप कर जाइए, छोटे छोटे अपना कोई ऐसा ग्रुप बना लीजिए कि जो माशरे में पर्दे के लिहाज से काम कर सके। जैसे मैंने अभी आप लोगों की तो खैर पहले क्लास हो चुकी है, जो नई क्लासेस ली हैं पर्दे के मौजू पर सिर्फ चंदे की क्लासेस हुई हैं और तकरीबन मेरे पास इस वक्त 400-500 सवाल के करीब मौजूद हैं जिनके जवाब देने हैं सिर्फ पर्दे से मुतल्लिक। ये वो चीज़ है जो कि आपके लिहाज से देखा जाए तो हर वक्त आपको बुलूग से लेकर अब तक काम आने वाली कितनी चीज थी, और इतने सवाल आते, हर सवाल इतना अच्छा है उसके अंदर कि बिल्कुल एक जेन्युइन जिसको सवाल कहा जाता है वो सवाल है, यानी कोई ऐसा नहीं कि जो फजूल कस्म का ऐसा कोई सवाल किया गया हो। तो इतना ज्यादा माशरे के अंदर उलूम को राइज करने की जरूरत है, और हम बहुत सारे ऐसे उलूम को हासिल करने के लिए तगोदौ के अंदर अपनी जान को लगाते रहें कि बरहरास माशरे को उससे कोई फायदा ना हो। माशरे की तो यही जरूरत है। बहुत सारे देखिए इल्म ऐसे हैं कि जिसके अंदर आप लोगों के लिहाज से इतना ज्यादा हम तफसील में जाना जरूरी नहीं समझते, मसलन अकायद की बहुत सा इल्म है। एक हद तक अकायद अमल के लिए भी इल्म को हासिल करना है, लेकिन बहुत सी चीजों के मुतालिक जैसे कहा जाता है तहसीलें हासिल अबस होती, यानी एक चीज आपको हासिल हो चुकी उसको मजीद हासिल करते जाएं। मौकिक दवानी एक आलिम गुजरे हैं, एक दफा वो किताब लिख रहे थे कि उनकी कनीज ने या मुलाजिमा ने आकर पूछा कि मौकिक आप कौन सी किताब लिख रहे हैं, कहा मैं वजूद खुदा पर किताब लिख रहा हूं। फौरन उस मुलाजिमा ने एक आयत पढ़ी, या जमीन और आसमान के बनाने वाले में भी किसी को शक हो सकता है। मौकिक दवानी ने उसी वक्त अपने कलम को तोड़ दिया, कहा वाकई में किस फजूल एक बात के अंदर अपने वक्त को जाया करने जा रहा था, मुझे और काम करने चाहिए जिसमें किसी को शक ही नहीं, उसके अंदर इतना मेहनत करने की क्या जरूरत। तो माशरे की देखिए मसाइल ये, उसके अंदर काम करने की ज्यादा से ज्यादा जरूरत है। तो बहरहाल सवाब जारिया का ये बात बाइस बनेगी कि आप माशरे के अंदर उलूम को राइज करें। इसी तरीके से जो सवाब जारिया के जो और काम है उनके अंदर एक मस्जिद बनाना भी, उसके अंदर इमाम बारगाह बनाना भी, और सबसे बढ़कर जिसकी आजकल जरूरत है वो मदरसा बनाना भी। मदरसा देखिए बाज़ोकात लोगों के दिमाग में इस मदरसे की एक इतनी तौहीन और जिल्लत आमेज एक तहकीर आमेज एक नजरिया इसके मुतालिक होता है कि एक साहब जो कि शायद अरबपति हैं, उनसे किसी ने हमारे एक हमदर्द ने जाके कह दिया भाई मदरसे के लिए एक एसी की जरूरत है, बहुत शदीद गर्मी है और सब कुछ, अगर आप कोई डोनेशन दे सके। तो इंतहाई हैरानगी का उन्होंने कहा स्ट्रेंज, अब ये भी नौबत आने लगी, अब ये अशिया मदरसों के अंदर भी होने लगी है कि एसी लगने लगे। तो इससे आप अंदाजा लगाएं कि एक अंदरूनी तहकीर, चाहे उनके घर के बाथरूम में भी एसी लगा हुआ है, लेकिन उसके बावजूद वो मदरसे के अंदर इस चीज को अय्याशी समझते हैं कि यहां पर कोई एसी लगाया जाए। तो बहरहाल इसी तरीके से वो तमाम अफराद के जो मदारिस को कायम करते हैं, मदरसे के अंदर कोई ताउन करते हैं, इशात इल्म, मदरसे से मुराद इशात इल्म है, यहाँ पर ना कोई रहता है ना सोता है ना इस जगह से कोई इस्तेफादा करता है, आप लोगों के लिए और एक इशात इल्म के लिए एक चीज मखसूस है। तो बहरहाल इसके अंदर अपनी तवानाइयों को लगाना। इसी तरीके से जो सवाब जारिया वाली जो चीजें हैं उसके अंदर वैसे तो रिवायात में है कि जिस शख्स ने कुरान को अपने हाथों से लिखा हो या बहरहाल छपवाया हो, ये मैंने खुद अपनी तरफ से इजाफा किया है इसके अंदर, बहरहाल रिवायत में कि जो कुरान को लिखे, लेकिन लिखे या छपवाए, इसी तरीके से अलग से इस बात को बयान किया गया जो उलूम की शमा को रोशन करे, उलूम की शमा को जो रोशन करे, ये भी सवाब जारिया वाली चीज शुमार होगी। इसी तरीके से सवाब जारिया में औलाद सवाले भी आ जाती, औलाद सवाले, नेक औलाद, ऐसी तरबियत कोई शख्स करके चला जाए अपनी औलाद की कि बस उसका एक दिमाग शुरू से बना जाए। मैंने जब तरबियत औलाद की क्लासेस हुई थी तो उस वक्त भी एक बात कही थी कि तरबियत का उम्र बहुत शुरू से, यानी इब्तदा उसकी बहुत पहले से हो जाती, बल्कि शायद हमने कहा था कि इंतखाब हमसर से उसकी इब्तदा हो जाती, लेकिन उसके बाद भी बच्चे की तरबियत में शुरू के दिनों को जाया नहीं करना चाहिए, कहा जाता है। और उलमा का भी जुमला है जिन्होंने इस मौजू पर काम किया है कि 4 साल की उम्र में बच्चे की शख्सियत मुकम्मल हो चुकी होती, उसके बाद बहुत मुश्किल है कि आप उसकी शख्सियत के अंदर कोई तब्दीली पैदा कर सकें। अलबत्ता कोई मायूस होकर भी नहीं बैठना चाहिए, कोशिश अपनी करते रहना चाहिए, लेकिन बहरहाल एक अमूमी कानून ये है कि 4 साल की उम्र में उसकी शख्सियत मुकम्मल हो जाती है, पहले जो करना चाहे कर दीजिए उसके साथ। कोहरा, जैसे इमाम का जुमला नहीं है कि बेटा हसन मैंने तुमको कोहरा कागज पाया और खुद लिख दिया इससे पहले कि कोई तुम पर लिख दे, तो वही वाली बात है कि इस उम्र के अंदर बच्चों के ऊपर आप काम कर जाएगी। जो छोटे बच्चों का हम इसके ऊपर इतना ज्यादा, आपसे भी ज्यादा, अब उनके ऊपर तवज्जो इसी वजह से दे रहे हैं कि हमें उसके असरात समरात वो एक मुस्तकबिल के अंदर नजर आ रहे हैं। बड़ों को तब्दील करना बहुत मुश्किल काम होता है, लेकिन बच्चों को जिस जगह आप सही एक दफा सिमत और एक ट्रैक दे दें तो आइंदा आने वाला जमाना बहुत खतरनाक एक जमाना उन लोगों के लिए आने वाला है। अभी से उनकी बुनियादें मुस्तहकम होंगी तो आगे एक सही मोमिन के तौर पर माशरे के अंदर कारामद बन सकेंगी। हजरत ईसा एक दफा गुजर रहे थे रिवायत में है, और देखा कि एक कब्र के ऊपर अजाब हो रहा है, جب واپس آئے تو دیکھا کہ عذاب برطرف ہو گیا، تو اپنے اصحاب سے فرمایا کہ اس صاحب قبر کا ایک بیٹا تھا، اس نے ایک راستے کو درست کر دیا، یعنی روڈ بنوا دی ایک جگہ پر، اور ایک یتیم کو پناہ دے دی، بس اس کی وجہ سے یہ مردہ بخشا گیا۔ امام حسن اور امام حسین علیہ الصلوۃ والسلام، اللہم صلی علی محمد، کے متعلق یہ بات مشہور ہے روایات میں کہ مولا کی شہادت کے بعد ایک طویل عرصے تک ان کی طرف سے غلاموں کو آزاد کیا کرتے تھے، یعنی اولاد صالح ایسی چھوڑ کر گئے کہ ہمیشہ ان کے لیے کام کرتی رہے، بلکہ اولاد پھر جو بھی کام کرے گی اس کا ثواب والدین کو ملے گا۔ اچھا، جہاں جب ہم یہ ثواب جاریہ کی بات کرتے ہیں، وہاں ہمیں عذاب جاریہ کی بھی بات کرنا پڑتی ہے۔ جو کوئی ایسی گناہ والی چیز چھوڑ جائے، اور اس کے اندر بالکل سامنے سامنے کی مثال دے دوں، کوئی شخص شتر بے مہار کی طرح آزاد کیبل اور ڈش اینٹینا گھر میں چھوڑ جائے، ایسے اخلاق خراب کرنے والے رسالوں کو گھر میں چھوڑ جائے کہ نوجوان اس کو دیکھیں اور خراب ہوں، بے تربیت اولاد چھوڑ جائے، عذاب جاریہ کا سبب بنے گی، ایسے ڈائجسٹ اور ناول چھوڑ جائے کہ لوگ اس کو پڑھیں اور ان کے اخلاق اور عقائد خراب ہوں۔ ہر وہ چیز جہاں ثواب جاریہ کی بات آئے گی، وہاں عذاب جاریہ کی بھی بات آئے گی۔ ہر وہ چیز کہ جو بالکل آزادانہ جس کا استعمال ہوتا ہو برائی کے اندر، ان کو والد اگر گھر میں مہیا کر دے، پیغمبر اسلام ہی تو جملہ فرماتے تھے جو کسی بری چیز کا رواج ڈال جائے گا کہ لوگ مرنے کے بعد بھی اس پر عمل کریں، تو جتنا ان عمل کرنے والوں کو گناہ ہوگا، اتنا ہی اس رواج ڈالے جانے والے شخص کو گناہ ملتا رہے گا، یعنی عذاب جاریہ والی بات اس کے اوپر یہ ہمیشہ ہوتی رہے گی۔ تو اس لحاظ سے بھی آپ نے دیکھا کہ اس سے بھی اپنے آپ کو بچانا ہے کہ ایسی گمراہ کن چیزیں کوئی گھر کے اندر ہمارے مرنے کے بعد اور زندگی میں بھی دیکھیے کہ کوئی ایسا غلط استفادہ ان سے کوئی نہ کر سکے، ورنہ جو خرید کر لایا، جس کے قبضے میں وہ چیز ہے، وہ اس کا ذمہ دار شمار ہوگا، یا گھر کا وہ نگران یا گھر کے امور کی باگ ڈور جس کے ہاتھ میں ہے، وہ اس کو یہ سب چیزیں بھگتنا پڑیں گی۔ اچھا، اسی طریقے سے تو ہم نے کچھ ایصال ثواب کے طریقوں کا ذکر کیا، ثواب جاریہ کے کچھ اعمال کا ذکر کیا، تھوڑے سے ایک متفرق چیزوں میں چند ایک چیزیں وہ رہ گئیں جو قبر کے عذاب سے بچانے والی، تو اس میں ایک بات رہ گئی تھی، شاید میں نے بیان کر دی تھی کہ چھٹے امام کی وہ چیز کہ جو شخص بھی سوتے وقت سورہ تکاثر کی تلاوت کرے گا وہ قبر کے عذاب سے بالکل امان میں رہے گا، یہ شاید بیان بھی ہو گیا تھا۔ اسی طریقے سے جن کو دیکھیں، ان کو آج اگر صحیح طور پر باقی نہ رکھا، تو اب آنے والی ایک نسل ایک ایسی ہے جو کچھ ہی عرصے میں دور سے ہاتھ باندھ کر کھڑے ہو کر صرف ان چیزوں کا مشاہدہ کرے گی، مجالس، ماتم، نوحے، مرسی اور سوسخانی، ان کو بالکل ایسے ہی باقی رکھنا ہے۔ جب بھی ہم نے مختلف آپ کو اس پہ آرٹیکلز بھی لکھنے کو دیتے ہیں، اور ایک لحاظ سے شاعر کے اندر یہ سب چیزیں بھی آ جاتی ہیں۔ اچھا، آیت اللہ دستِ غیب فرماتے ہیں کہ میرا ایک دوست تھا، اور وہ فرماتے ہیں آیت اللہ دستِ غیب کے دوست نے اپنا یہ واقعہ شہید دستِ غیب شیرازی کو سنایا تھا، کہا کہ میرا ایک دوست تھا، وہ کہتے ہیں کہ ہمارا بچپن کے زمانے میں گروپ تھا 14-15 سے لے کر 18 سال کی عمر تک کے نوجوانوں کا، اس میں کوئی شخص نوحہ پڑھتا تھا، کوئی مرثیہ پڑھتا تھا، کوئی مجلس پڑھتا تھا، کوئی سوسفانی کیا کرتا تھا، کوئی منقبتیں پڑھتا تھا، باقاعدہ ایک گروپ تھا، ہم لوگ بیٹھ جاتے تھے اور جہاں بیٹھتے تھے وہاں یہ سب چیزیں شروع کر دیتے تھے۔ ان میں سے ہمارا ایک دوست، پورا گروپ ہی 14 سے 18 سال کے نوجوانوں کا تھا، ان میں سے ایک انتقال کر گیا۔ خواب میں ہم نے اس کو دیکھا کہ وہ بے انتہا خوش ہے، فرماتے ہیں ہم نے خواب میں اس کو دیکھا کہ بے انتہا خوش ہے۔ اس نے کہا کہ ہم تو آپ کے لیے رو رہے ہیں، اتنے غمزدہ ہیں اور آپ اتنے خوش ہیں۔ کہا کہ تم لوگوں کو رونے کی کوئی ضرورت نہیں ہے مجھ پر، میں یہاں پر بہت آرام سے ہوں، اور تمہیں تو خوش ہونا چاہیے کہ میں مصائب دنیا سے چھٹکارا پا چکا ہوں، میرا غم کرنے کے بجائے تم لوگ اپنے اعمال کے غم میں مبتلا ہو جاؤ، اپنی فکر زیادہ کرو، ہماری فکر نہ کرو، ہمارا تو جو ہونا تھا وہ ہو چکا۔ ان کے وہ دوست فرماتے ہیں کہ میں نے یہ بات سن رکھی تھی، جو میں نے پچھلی دفعہ بھی آپ کے خدمت میں پیش کی تھی، कि अगर किसी मरने वाले से मुलाकात हो जाए ख्वाब में और हम उसका हाथ पकड़ लें, तो जब तक वो उसका हाथ छोड़ेंगे नहीं जब तक वो नहीं जाएगा। कहा मैंने उसका हाथ पकड़ लिया और कहा कि मुझे आलम अरवा के कुछ हालात और वाकयात को मुतालिक जरूर बताओ जिसके मुतालिक हमें पता नहीं। कह रहे मेरा दोस्त कपाने लगा, कांपने लगा, कहने लगा नहीं मुझको छोड़ दो, जाने दो, वहां की बातें जाहिर करने के लिए नहीं, हम इसके पाबंद हैं कि वहां की बातों को जाहिर ना करें। उसने कहा कि चलो बातें जाहिर ना करोगे लेकिन कम से कम इतना कोई एक ऐसी खास बात बता दो कि जिसकी तरफ हम इस दुनिया में मुतवज्जे नहीं, कोई ऐसी आलम बरज़ख के मुतालिक कोई खास बात और जिसकी बरज़ख में बेइंतहा अहमियत। उसने कहा कि हां एक बात मैं तुम्हें बताता हूं, और बस वो बात उसने बताई और बता के फौरन चला गया। वो ये है कि जब तक मैं इस दुनिया में था मुझे इमाम हुसैन के मुकाम का इतना बड़ा इल्म नहीं था जो मुझे आलम बरज़ख में आकर हुआ। यहां आकर मुझे पता चला। यहां आकर मुझे ये पता चला कि इमाम हुसैन बरज़ख में इतने बड़े इख्तदार के मालिक हैं जिसका दुनिया वाले लोग तसव्वुर भी नहीं कर सकते। तो बहरहाल आलम बरज़ख की कैसी जिंदगी है। और तो बहरहाल इसके अंदर जो पैगाम भी था कि उनका जो ग्रुप था और वो जो खिदमतें अंजाम देता था उसकी वजह से देखें वो बख्शा भी गया वो नौजवान और बेहंता खुश था। तो हर कोई शख्स जो जिस अंदाज की खिदमत कर सकता है, किसी की आवाज़ अच्छी है तो वो नोहे मरसी पढ़ सकता है और सोजो सलाम पढ़ सकता है, मनकबतें पढ़ सकता है, मीलाद पढ़ सकता है, इल्म है तो वो मजालिस पढ़ सकता है, दर्स दे सकता है, किसी के पास पैसा है तो वो पैसे को खर्च कर सकता है, कुछ नहीं तो कोई शख्स आलिम ही को अपने घर से अपनी गाड़ी के अंदर लाता ला और ले जा सकता है, किसी को चाय ही अच्छी बनानी आती है तो वो ऐसे अफराद के लिए इन चीज़ों का अहतमाम कर सकता है। यानी कोई जो आपके अंदर सलाहियत हो आप देखें कि आप दीन खुदा की खिदमत किस लिए क्या कर सकती हैं। हर शख्स को कुछ ना कुछ ऐसी खिदमत की तौफीक परवरदिगार ने जरूर दी है, तो आप देखिएगा कि आप क्या कर सकती हैं दीन के लिए और अपनी एक लाइन का इंतखाब करें, एक टारगेट अपना बनाएं और एक टारगेटेड और एक हदफ के तहत अपनी जिंदगी को बसर करें। ये मेरा खास तौर पर आज की हद तक पैगाम है। और थोड़ी सी बातें सिलसिले में थोड़ी कुछ और भी बयान करना थी लेकिन आज इतना वक्त अब नहीं रहा, 5 मिनट ही गालिबन रह गए, तो आज की हद तक हम गुफ्तगू रोकते हैं। आप लोगों के चंद एक सवाल भी आ गए और इंशाल्लाह इनके मैं देख लूंगा कि तहरीरी जवाब अगली दफ़ा दिए जा सकते हैं। बस अगली दफ़ा ये दिमाग में रहे कि आलम बरज़ख की मसरूफियात और कुछ तस्करा रजत का और उसके बाद फिर कयामत की कैफियत, उसके ऊपर हमारी गुफ्तगू शुरू हो जाएगी इंशाल्लाह। गुफ्तगू यहीं पर रोकते हैं। وصلى الله على محمد وعلى اله الطاهرين درود بيجي تعالى
النجم النجم يا مولا النجم 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 يا صاحب السماء النجم النجم